नमस्कार, दैनिक पत्र पत्रिकाको संघालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 11 गते बिहिबार, वैशाख कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 24 अप्रेल सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। शिक्षकका मागमा सरकार सकारात्मक, संचार मन्त्री शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार शिक्षकका माग सम्बोधन गर्न सकारात्मक रहेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णय हिजो सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरूङले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकका माग सम्बोधन गरिने बताउनु भएको हो। मन्त्री गुरूङले वैशाख 12 गते वर्खे अधिवेशन बोलाएर द्रुत प्रक्रियाबाट विद्यालय शिक्षा विधेयक पारित गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, शिक्षकका माग सम्बोधन गर्न वैशाख 12 गते वर्खे अधिवेशनबाट फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक पास गराउने तयारी छ। शिक्षकको माग ऐन चाहियो भन्ने छ, परिस्थिति जटिल छ। भर्खरै एसी परीक्षा भएकोले उत्तर पुस्तिका जाँच भएन भने समयमै नतिजा निकाल्न सकिँदैन। त्यो भएमा कक्षा 12 भर्नाको म्याद सकिन्छ, अन्त्यमा विद्यार्थीको भविष्य बर्बाद हुन्छ। मन्त्री गुरूङले केही दिनपछि कक्षा 12 परीक्षा गराउनुपर्ने भएकाले शिक्षकले सहयोग गर्नुपर्ने बताउनुभयो। शिक्षकका माग सम्बोधन गर्न सरकार सकारात्मक छ, ऐन पास गराउन सरकार लागि राखेको छ। उहाँले भन्नुभयो, शिक्षकले आफ्नो जिम्मेवारी बोध गर्नु पर्यो। राज्यलाई असहयोग गर्दै गएमा राम्रो नतिजा आउँदैन। सरकार शिक्षकका माग सम्बोधन गर्न तयार छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। छिमेकी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, आतंकवाद विरूद्ध नेपाल भारत एक शीर्षकको खबर गोर्खापत्रकै अग्रपृष्ठबाट लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू काश्मीरमा नेपाली नागरिक सुदीप नेउपानेसहित 26 जनाको ज्यान लिने गरी भएको आतंकवादी हमलाको कड़ा निन्दा गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग बुधबार टेलिफोन वार्ता गर्दै उहाँले जम्मू काश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कड़ा निन्दा गर्नुभएको हो। फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले त्यस हमलामा बहुमूल्य जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। भारतका प्रधानमन्त्री मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकामा दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो। सिन्धु जल सम्झौता खारेज उपशीर्षकमा खबर अगाडि छ। भारत सरकारले जम्मू काश्मीर पहलगामको आतंकवादी हमलामा 25 भारतीय र एक नेपाली नागरिक सहित 26 जना मारिएपछि रक्षात्मक कदम चालेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको दावी गरेको छ। साथै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला सम्बन्धी मन्त्री परिषद समितिको बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ। बैठकले दुई देशबीचको अटारी सीमा क्षेत्रमा आवजत बन्देज लगाउँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क भिसा अन्तर्गत हाल भारतमा रहेका पाकिस्तानी नागरिकलाई 48 घण्टाभित्र भारत छोड्न भनिएको छ। भारत स्थित पाकिस्तानी दूतावास बन्द गर्न बैठकको निर्णय मार्फत आदेश दिइएको छ, जस अनुसार पाकिस्तानी कूटनीतिज्ञहरूलाई 7 दिनभित्र भारत छाड्न भनिएको छ। हिजो बिहानैदेखि उच्च स्तरीय सुरक्षा परामर्श र छलफलमा व्यस्त रहनुभएका प्रधानमन्त्री मोदीले देशको समग्र सुरक्षालाई ध्यानमा राखी राति महत्वपूर्ण निर्णय लिनुभएको हो। यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। वैशाख 11 सफल जनआन्दोलनका दुई दशक, जनताको जीत अटल, प्रवृत्ति विरूद्धको लड़ाई जारी शीर्षकको खबरलाई आज कान्तिपुर दैनिकले प्रमुख खबर बनाएको छ। नयाँ वर्षको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले राजनैतिक महत्वाकांक्षाको भिडियो सन्देश सार्वजनिक गर्नुभयो, जसमा उहाँले पुनः गद्दी आसीन हुने आफ्नो चाहना प्रष्ट रूपमा व्यक्त गर्नुभयो। सँगै राजावादीको प्रदर्शनका क्रममा 15 चैतमा भएको हिंसा, आगजनी र तोडफोडको घटनाप्रति दुःख लागेको समेत जनाउनुभयो। मानवीय एवं भौतिक क्षति भएको तीनकुनै घटनाप्रति दुःख मनाउ गर्ने शाह तीनै व्यक्ति हुन् जसले सत्ता टिकाउन दोस्रो जनआन्दोलनमा व्यापक दमन गरेका थिए। उनी त्यति बेला मन्त्री परिषद अध्यक्ष समेत थिए। राज्यले गरेको दमन, मानव अधिकार उल्लंघन र स्रोतको दोहनबारे छानबिन गर्न जनआन्दोलन सफल भए लगत्तै सरकारले जाँचबुझ आयोग बनाएको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझी नेतृत्वको पाँच सदस्यीय आयोगले तत्कालीन राजा शाहलाई सोधपूछका लागि उपस्थित हुन पत्र नै काटेको थियो। शाह बयान दिन गएनन्, तर आयोगले उनलाई घटनामा दोषी ठहर गरेको थियो। रायमाझी आयोगले तत्कालीन मन्त्री परिषद उपाध्यक्ष तुलसी गिरी, गृहमन्त्री कमल थापा, मुख्य सचिव लोकमान सिंह कार्की, सेनापति प्याराजङ थापा, कानून मन्त्री निरञ्जन थापा, सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओली, प्रहरी महानिरीक्षक श्याम भक्त थापा, रथी रूपमांगत कटुवाल तथा चार दर्जनभन्दा बढ़ी प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रशासक समेत गरी 201 जनालाई कार्यवाही गर्न सिफारिश गरेको थियो। तर सरकारले न प्रतिवेदन सार्वजनिक गर्यो न कसैलाई कार्यवाही नै। जनआन्दोलनको सफलतापछि 19 वैशाख 2063 गठन भएको गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले 22 वैशाखमा रायमाझीको नेतृत्वमा आयोग बनाएको थियो। आयोगमा रामप्रसाद श्रेष्ठ, रामकुमार श्रेष्ठ, हरिहर विरही र किरण श्रेष्ठ सदस्य थिए। आयोगका सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठका अनुसार आयोग गठन गर्ने बेला रायमाझीले तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई प्रतिवेदन कार्यान्वयन नगर्ने भई जिम्मेवारी नलिने शर्त राखेका थिए। जनताको जीत अटल, प्रवृत्ति विरूद्धको लड़ाई जारी शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। पुनर्निर्माणको पर्खाई, नेपालको पर्खाई भनेको आर्थिक पुनर्निर्माण मात्र हो। समृद्ध नेपालीले लोकतन्त्रको झण्डा आफै बोक्छन्, समृद्धि बेगरको लोकतन्त्रको भन्ने भविष्य हुँदैन, त्यही नै अस्थिरताको कारक बन्छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। 2072 वैशाख 12 गतेको भूकम्पले भत्किएको मनलाई सान्त्वना दिन र आशा संचार गर्न प्रमुख दलहरूले संविधान सभाबाट संविधान जारी गर्ने निष्कर्ष निकालेका थिए। त्यसले मुलुकको भौतिक पुननिर्माण मात्र होइन भावनात्मक क्षति समेत रोक्ने विश्वास गरिएको थियो। नभन्दै संविधान जारी भयो। प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले त्यसको श्रेय लिए। मधेसवादी दलहरू त्यसमा आश्वस्त हुन सकेनन्। त्यसले असजिलो स्थिति मुलुकमा ल्यायो। संविधान जारी भएपछि खुशीको वातावरण धेरै टिक्न सकेन। तैपनि संविधानको अभ्यास र प्रयोगका आधारमा सबैजसो दल यसको पक्षमा रहे। त्यसबेला विरोधमा रहेका मधेस केन्द्रित दलले पनि आफूलाई यसमा क्रियाशील बनाए। त्यही संविधानको आधारमा देश चलिरहेको छ। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको छ। एक दशकमा भूकम्पले भत्काएका कैयौं संरचना निर्माण भएका छन्। भत्केको सिंहदरबार होस् वा नागरिकको घरबार, सबैमा फरक पर्न आएको छ। एक दशकमा धेरै नयाँ संरचना देखिएका छन्। दहरहरा उभिएको छ। कैयौं स्मारक क्षेत्र फेरि चिटिक्क परेका छन्। यसले 10 वर्ष अघि यो मुलुकमा ठूलो भूकम्प गयो भन्ने पक्षलाई बिर्साइसकेको छ। बिर्सन खोजे पनि हामी भूकम्पीय जोखिम क्षेत्रमा छौं भन्ने पक्ष बिर्सन मिल्दैन। पुननिर्माणको पर्खाई शीर्षकको यो खबरलाई आज नागरिक दैनिकले प्रमुख खबर बनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा पहलगाममा आतंकवादी हमला, सुदीप परिवारको रमाइलो क्षण केही मिनटमै रगत र रुवावासीमा परिणत शीर्षकको खबर प्रकाशित छ। आमा बहिनी र ज्वाइँसँगै केही खुशीका पल सँगाल्ने सोचले सुदीप नेउपाने शनिबार भारतको जम्मू कश्मीरतर्फ हिँड्नु भएको थियो। हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उहाँ दिल्ली हुँदै कश्मीरको पहलगाम पुग्नुभयो। तर त्यो रमाइलो क्षण केही मिनट टिकेन, रगत र रुवावासीमा परिणत भयो। भुटवल उपमहानगरपालिका 11 का 27 वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने 26 जना मध्ये एक हुन्। उनी सधैँका लागि फर्कन सकेनन्। छोरा गुमाएकी आमा रिमा घाइते छिन्, तर उनको आँखा आँसुले भरिएको छ। एक्लो छोरा त्यो पनि विषयमा खोसिएको यात्रा, आमासँग त्यो पीड़ाको कुनै शब्द नहोला। बुवा ध्रुव कौशलराज काठमाडौँमा शिक्षक आन्दोलनमा थिए। उनी बुटोल फर्किने क्रममा छोराको मृत्युको खबर पाइयो। खबरसँगै उनको संसार भाषिएसर भयो। उनी शिक्षक आन्दोलनका लागि झण्डै एक महिनादेखि काठमाडौँमा थिए। यो खबरलाई आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। बाँसको पुल तिर्न 20 रूपियाँ शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सड़क भएर आउने जाने प्रत्येक मोटरसाइकल चालकले 40 रूपियाँ तिर्नुपर्ने बाध्यता छ। हुलाकी सड़कमा पर्ने कमला नदीमा 470 मिटर लामो र 11 मिटर चौड़ाई भएको कमला पुल उद्घाटन नहुँदै भाँसिएपछि बर्खामा कमला नदी भएर ओहोर दोहोर गर्न निकै शास्ति खेप्नु परेको छ। सिराहा नगरपालिकाले 15,75,000 रूपियाँमा 6 महिनाका लागि असारसम्म बाँस र काठको अस्थायी पुल निर्माण गरिदिएपछि 20 रूपियाँको टिकट लिएर दिनभरि ओहोर दोहोर गर्न सकिने ठेकेदार बसन्त मुखियाले बताउनुभयो। उक्त बाटो भएर दिनको 1,000 वटासम्म मोटरसाइकल ओहोर दोहोर गर्ने गर्छन्। बाँस र काठको अस्थायी पुल नहुँदा स्थानीयले आफ्नै लगानीमा बनाएको पुलबाट ओहोर दोहोर गर्दा 100 रूपियाँ तिर्नु पर्थ्यो। सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि 20 रूपियाँमा ओहोर दोहोर भइरहेको स्थानीयले बताएका छन्। बाँसको पुल तर्न 20 रूपियाँ शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। लोकसेवाका दुई थरी सुझावले अन्यल शीर्षकको खबर छ। संवैधानिक निकाय लोकसेवा आयोगले दिएको फरक फरक लिखित रायका कारण संसदमा विचाराधीन संघीय निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हदको विषय थप चेटिलो पेचिलो बनेको छ। आयोगका तर्फबाट अध्यक्ष माधव प्रसाद रेग्मीले अनिवार्य अवकाश बारे 4 महिनाको अवधिमा राज्य व्यवस्था तथा सुशासन समितिलाई दुई थरी लिखित राय दिनुभएको छ। पछिल्लो रायलाई समितिकै केही सदस्यले भने व्यक्ति केन्द्रित भएको टिप्पणी समेत गरेका छन्। निश्चित पहलवाला कर्मचारीको स्वार्थमा उक्त सुझाव आएको टिप्पणी सांसदहरूको छ। प्रस्तावित संघीय निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद 60 पुर्याउने प्रावधान छ। अहिलेको 58 वर्षलाई 60 पुर्याउने सबै पक्ष सहमत भए पनि अवकाशको मोडालिटीमा मतभिन्नता छ। यो खबर आजको गोर्खापत्रमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नेपाल समाचार पत्रमा शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त, शिक्षक आन्दोलनलाई टुङ्ग्याउन सक्नुहोला शीर्षकको खबर प्रकाशित छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा सुदलका समानुपातिक तर्फका सांसद रघुजी पन्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो। शिक्षक आन्दोलनको दबाव झेल्न नसकेपछि र प्रधानमन्त्रीसँग कुरा नमिलेपछि शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिनुभएको थियो। भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त हुनुभएको हो। उहाँले आज शपथ गरी कार्यभार सम्हाल्नुहुनेछ। पन्त पछिल्लो समय विपक्षी दलमाथि खरो रूपमा उत्रदै आउनुभएको थियो। पूर्व पत्रकार, लेखक तथा साहित्यकार समेत रहनुभएका उहाँ बौद्धिक र तार्किक नेताका रूपमा रहनुभएको छ। पन्तलाई शिक्षक आन्दोलनको समाधान खोज्ने चुनौती अहिलेको अवस्थामा छ। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। सांसद विकास कोष बिउत्याउन दबाव शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सांसदका लागि बजेट छुट्याउने र आफ्नै तजबिजीमा खर्च गर्ने प्रवृत्तिले बजेट छरिनुका साथै दुरूपयोग समेत भएको निष्कर्षका आधारमा 2078 खारेज भएको सांसद विकास कोष बिउत्याउन सांसदहरूले दबाव बढ़ाएका छन्। निर्वाचन क्षेत्रमा के कस्ता विकास निर्माण आवश्यक छन् भन्ने जानकारी आफूहरूलाई हुने भएकाले हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा भौतिक पूर्वाधार विकासका आयोजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न सांसदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई दबाव बढ़ाएका हुन्। संघीय संसदको अर्थ समितिले हिजो अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी बैठकमा सांसदले कि हरेक सांसदलाई पूर्वाधार निर्माण सम्बन्धी बजेट दिनुपर्ने कि सबै निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारका कार्यक्रम आगामी वर्षको बजेटमा समेटिनुपर्ने माग गरेका हुन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। संघीय निजामती ऐन हात्ती छिर्यो पुच्छर अड्कियो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नेपालमा संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संघीय निजामती सेवा ऐन आउन सकेको छैन। यसले देशमा संघीयता कार्यान्वयनमा नै प्रभाव पारेको छ। राजनैतिक नेतृत्व र कर्मचारी बीचको स्वार्थको केन्द्र केन्द्रीकृत सोच दलदल बीचमा परेको रहेको फरक मतले गर्दा यो ऐन आउन नसकेको देखिन्छ। पछिल्लो समय कुलिङ पीरियड अतिरिक्त सचिव लगायतका केही नयाँ व्यवस्था पनि थप गरेर ऐन ल्याउने प्रयास भइरहेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रमुख खबरका रूपमा प्रकाशित छ। आजको कारोबार दैनिकमा म्याद सकिँदा पनि नबनेका आयोजनाको समय थप गर्न सकिने शीर्षकको खबर प्रकाशित छ। सरकारले सार्वजनिक खरिद नियमावलीको 14 संशोधन गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले तोकिएको समय सकिएका तर सम्पन्न हुन नसकेका पूर्वाधार आयोजनाको औचित्यका आधारमा म्याद थप गर्न पाउने नयाँ व्यवस्था गरी नियमावली संशोधन गरेको हो। यस अघिको 13 संशोधनले अन्तिम पटकका लागि हुने गरी म्याद थप गर्ने व्यवस्था गरेको थियो। यस अनुसार निर्माण व्यवसायीलाई नै थप गर्नुपर्ने म्याद प्रस्ताव गर्न लगाएर आयोजना सम्पन्न गर्ने कार्ययोजना अनुसार म्याद थपिएको थियो। तर बाढ़ी पहिरो र अन्य नियन्त्रण बाहिरको परिस्थिति सृजना भई धेरै आयोजना सम्पन्न हुन सकेका थिएनन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाटै वैदेशिक रोजगारीमा जाने 12.5% बढ़े शीर्षकको खबर लिँदैछौं। गत आर्थिक वर्षका तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै 12% बढ़ेको छ। चालू आर्थिक वर्षको 9 महिना चैतसम्ममा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या 605,617 पुगेको छ। यो गत आर्थिक वर्षको चैतका तुलनामा 66,545 बढ़ी हो। गत आर्थिक वर्षको चैतसम्ममा 539,072 श्रम स्वीकृति लिएका थिए। प्रतिशतका आधारमा यो वर्ष गत आर्थिक वर्षमा भन्दा 12.34% धेरै हो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। निर्णय गर्न पन्छिने उपर भ्रष्टाचार मुद्दाको तयारी, मन्त्री परिषदले गर्यो पत्राचार शीर्षकको खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भ्रष्टाचार निवारण ऐनको संशोधित व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरेको छ। निर्णय गर्न पन्छिने कर्मचारी उप भ्रष्टाचारको मुद्दा चलाउने व्यवस्थासहित संशोधित भ्रष्टाचार ऐनको नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्री परिषदले पत्राचार गरेको हो। मन्त्री परिषदको कार्यालयले यही वैशाख 5 गते सबै संघीय मन्त्रालय आयोग प्रदेशका प्रमुख सचिव नेपाल सरकारका मुख्य सचिवलाई उक्त संशोधित ऐनको व्यवस्था अवगत गराउँदै पत्र पठाएको थियो। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। मण्डप छोडेर हिँडेका बेहुलालाई कार्यवाही शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। दाइजोमा सुनको सिक्री नपाएको निहुमा विवाह मण्डपबाट हिँडेको आरोप लागेका बेहुला र बेहुलाको बुवासहित 5 जनालाई पर्सा जिल्ला अदालतले कैद जरिवानासहित दाइजोमा लिएको नगद रकम फिर्ता गर्न आदेश दिएको छ। 2080 फागुन 28 गते वीरगंज महानगरपालिका 24 रमगढ़ुवामा बेहुलीको घर आँगनमा वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले दाइजोमा सुनको सिक्री माग गरेको विषयमा दुवै पक्षबीच विवाद हुँदा कुटपिट समेत भएको थियो। बेहुलाले मण्डप छोडेर हिँडेपछि विवाह समेत भाँडिएको थियो। बेहुली पक्ष आफन्त र स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले बेहुला उनका बुवा र दुई दाजु र भिनाजुलाई सोही राति घटनास्थलबाट पक्राउ गरेको थियो। फागुन 29 गते बेहुली पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि बेहुला पक्षका विरूद्धमा विवाह सम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरिएको थियो। कलैया उपमहानगरपालिका चार निवासी 28 वर्षीय बेहुला उमेश शाह, उनका बुवा 60 वर्षीय बच्चालाल शाह, दाजुहरू राकेश कुमार शाह, मुकेश कुमार शाह र बेहुलाका भिनाजु 12 परवानीपुर गाउँपालिका 5 राम एकवाल शाह विरूद्ध मुद्दा दर्ता गरिएको थियो। पछि पाँचै जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा छोडेको थियो। सोही मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले बेहुला सहित पाँचै जनालाई विवाह सम्बन्धी कसुरमा जनही 5,000 जरिवाना र 6 महिना कैद सजाय तोकेको छ। बेहुला पक्षले दाइजोमा लिएको नगद 5,65,000 रूपियाँ फिर्ता दिनुपर्ने फैसला भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीय कपालो, आजको गोर्खापत्र दैनिकमा स्वच्छ ऊर्जाको आधारशिला शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा औपचारिकतामा सीमित वैशाख 11 शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा आइरन चक्की निशुल्क उपलब्ध गराऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा 2 दशकको अनुभव प्रणाली जोगाउन प्रवृत्तिमा हस्तक्षेप शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा सक्षम र स्वार्थ रहितको गभर्नर बनाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा लोकतन्त्रको शुभकामना शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको अन्नपूर्ण पोस्टमा लोकको तन्त्र बनोस् लोकतन्त्र शीर्षकको सम्पादकीय प्रकाशित छ। अब यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।